पहिलो दुईटा उद्देश्य हामी यहाँ पाउँछौँ अनि यो पहिलो तिमोथी र दोस्रो तिमोथी पहिला हामी हेर्छौँ। अस्ति तपाईँलाई अलिकति मैले ब्याकग्राउन्ड तिमोथी र तितसको ब्याकग्राउन्ड तपाईँलाई मैले भनेको थिएँ अनि वास्तवमा यो पहिलो तिमोथी दोस्रो तिमोथी तितस पढ्दै गर्दा अघि तपाईँलाई मैले अलिकति ब्याकग्राउन्ड पनि भनेको थिएँ। मलाई कस्तो लाग्यो भनेदेखि पावलको जीवनदेखि जसरी येशुप्रभुको जीवनदेखि हामीले चेलापनको बारेमा सिकेको थियौँ, उहाँले कसरी काम गर्नुभयो, कसरी चेलाहरूलाई छान्नुभयो, कसरी चेलाहरूलाई तालिम दिनुभयो, कसरी उनीहरूलाई काममा जिम्मा लगाउनु भयो, त्यो बेलामा चेलाहरू कुन अवस्थाको थिए, यसबाट हामीले महत्त्वपूर्ण आत्मिकी कुराहरू सिक्यौँ। किनभने चेलाहरू एकैचोटि पर्फेक्ट पनि थिएनन्, र पनि येशुप्रभुले उनीहरूलाई आस्था गर्नुभयो, उहाँले आशा राख्नुभयो, उनीहरू तिनीहरूप्रति दया गर्नुभयो, बिस्तारै सुधार्नुभयो, अनि कसरी प्रेरितहरू परमेश्वरको लागि समर्पित हुन सक्ने व्यक्तिहरू हुन पुगे, त्यो कुराहरू हामी देख्छौँ। त्यस कारणले अस्ति तपाईँलाई मैले अलिकति भनेको थिएँ, आज पनि अलिकति दोहोऱ्याउँछु। अनि पावलको पहिलो रोमी झ्यालखाना, पहिलो झ्यालखानामा चाहिँ रोमी पहिलोचोटि चाहिँ 2 वर्ष झ्यालखाना परेका थिए अनि त्यो 2 वर्षमा चाहिँ उनलाई चाहिँ हाउस एरेस्ट भनिन्छ। तपाईँले प्रेरितको पुस्तकको अन्तिमतिर हेर्नुभयो भने यो कुराहरू पाउनुहुन्छ। हाउस एरेस्ट भन्दाखेरि चाहिँ भाडामा बसेको घरमा रोमी सिपाहीहरू आएर उनलाई साङ्लाले नै बाँधेर, सिपाहीहरू उनीसँग हुन्छन् तर उनी आफ्नै घरमा भाडामा बसेका हुन्थे। सायद त्यो भाडाको पैसा सायद उनले आफैले पैसा कमाउँथे, होइन, पाल बनाउने उनको काम थियो। त्यसैले जब यो तितस र तिमोथीको कुरा गर्दाखेरि त्यो 2 वर्षको झ्यालखानामा हुँदाखेरि यी दुईजना पावलसँग थिए, सायद पावललाई सहायता गर्दै थिए। एउटा अर्को पोइन्ट मैले के देख्छु यहाँ अध्ययन गर्दा भने त्यो बेलाको पावल अथवा एउटा गुरु अगुवा अनि उनको चेला तिमोथी तितस, यो दुईजनाको बिचको सम्बन्ध चाहिँ एउटा पवित्रतामा, एउटा समर्पणतामा, एउटा सौहार्द्र देख्छौँ। त्यसले परमेश्वरको सेवामा कुनै पनि व्यक्ति लाग्छ भने उनीहरूको जीवनको जुन खालको सम्बन्ध, जुन खालको सेवा, एकले अर्कालाई बनाउने, एकले अर्कालाई तालिम दिने, हुर्किने, एकपछि अर्को चाहिँ वफादार हुने, जस्तो तिमोथी र ताइतस तितस चाहिँ पावलप्रति वफादार थिए, उनको कुराहरूमा आज्ञाकारी थिए, उनको सेवा गर्थे, त्यहाँ एउटा साँचो अङ्ग्रेजीमा सिन्सियर भन्छ, सिन्सियर कुरा देखिन्छ। त्यसले तपाईँले मैले सिक्नुपर्ने आज के हो भने नि, आज पनि प्रभु येशु त्यही हुनुहुन्छ र परमेश्वर त्यही हुनुहुन्छ र तपाईँहरू मेरो बोलावट कम होइन नि, येशुको रगतले हामी पनि सुधा हुन्छौँ। हाम्रो सेवामा यो कुरो हुनुपर्छ नि त, त्यहाँ छैन भने कि चाहिँ सिकाउने मान्छेको गलत छ कि सिक्ने मान्छेको गलत छ। त्यस कारणले जुन चाहिँ कुराहरू मण्डलीमा व्याप्त हामी देख्छौँ त्यो शैतानको रोग हो, यो कुरो तपाईँले किटिएर भन्नुपर्छ, शैतानको रोग। परमेश्वरको मान्छेहरू एक छुट्टै हुन्छ, यो अहिलेको पार्टी जस्तो होइन, एउटा पार्टीमा मिलेर चुनाव जित्ने अनि भूमिका खेल्दै गएर अर्को पार्टीबाट के भन्छ सरकारमा जाने अनि त्यसलाई छोडेर फेरि यता जाने, त्यो चाहिँ संसारमा देख्छ होइन, सबै ठाउँमा देख्छ। व्यापार गर्नेहरूले त्यही गर्छ, राजनीति गर्नेहरूले त्यही गर्छ, अर्को खालको काम गर्नेले त्यही गर्छ, परिवार परिवारमा पनि कहिलेकाहीँ त्यस्तै कुरा देखिन्छ अनि कहिलेकाहीँ हाम्रो मण्डलीभित्र हामी त्यो देख्छौँ। तर तपाईँ र मैले बुझ्नुपर्ने के छ भने नि, यो संसार र यो मण्डली दुईवटा कुरा हो। अनि कतातिर मैले एउटा वचन सुनेको थिएँ क्या, उत्पत्तिको पुस्तकमा दुईवटा रुख छ नि, एउटा चाहिँ त्यो ज्ञान दिने रुख जुन चाहिँ फल खान नहुने, अर्को चाहिँ अजम्बरीको रुख जो चाहिँ एकदमै फलिफाप, एकदमै अनन्तता आउने, आशिष आउने। त्यो दुईवटा फलमध्ये त्यो फल खाएर जुन चाहिँ फल खान नहुने खाएपछिको एउटा रुख चाहिँ पापको रुख आयो, संसारको रुख आयो, शैतानको रुख आयो, त्यो अन्धकारको शक्ति आयो, त्यो टोटल्ली एउटा संसार छ। त्यो त्यो अन्धकारको शक्ति तपाईँले एफिसीको पुस्तक पढ्नुभयो भने, बाइबलमा धेरै ठाउँमा पढ्नुभयो भने, एउटा संसार जो शैतानको अधीनमा छ, अर्को संसार जो पवित्र आत्माको अधीनमा छ। जबसम्म तपाईँ र मलाई यो कुरो क्लियर हुँदैन नि, हामी अलमल हुन्छौँ हाम्रो विश्वासमा। त्यही कारणले मण्डलीमा जब एकअर्काको विरोध, एकअर्काको फुट, एकअर्काको खुट्टा तनाइ, एकअर्काको त्यो पक्षपात, एकअर्कालाई आफ्नो पाटो लगाउने यो खालको कुरा हुन्छ नि, तपाईँहरू मैले थाहा पाउनुपर्छ त्यो शैतानको काम हो, पवित्र आत्माको काम त्यस्तो कहिले पनि हुन सक्दैन। होला तपाईँहरू म पर्फेक्ट छैन होला, तर हाम्रो समाज पवित्र आत्माले क्लियर हुनुपर्छ, यो क्रिस्चियन हो। त्यसैले अहिलेसम्म किन हामी यस्तो खालको जालमा जलिरहेछौँ, यस्तोमा अल्मलिरहेछौँ भने नि, कुनै परमेश्वरमा सिकाउने मान्छे हाम्रोमा कमजोरी भयो। त्यो लडाइँकै कोही यता कुद्या छ उता कुद्या छ, टोटली हामी परमेश्वरको राज्यमा होइन कि शैतानकोमा छौँ क्या। सो दिस इज वाट वी निड टु बी क्लियर कट। त्यसैले जसै हामी पावलले तिमोथी र तितसलाई तालिम दिँदै गर्दा लेख्दै गर्दा यो पत्रहरू हेर्दैछौँ, परमेश्वरको राज्यमा हामी कस्तो हुनुपर्छ हामी सिक्दै जान्छौँ। त्यसैले पावलको पहिलो रोमी झ्यालखानबाट छुट्दाखेरि तिमोथी र तितस चाहिँ पावलसँगै थिए, सायद त्यहाँ हाउस अरेस्टमा हुँदाखेरि 2 वर्षसम्म उनी रोममा हाउस अरेस्टमा थिए, अनि सायद उनको सेवामा तिनीहरू थिए। प्राय मानिसहरू झ्यालखान परेको बेलामा, तपाईँ भन्नुहोस् न, जब कोही मान्छेलाई दुःख आउँछ, कोही मान्छेलाई मुद्दा लाग्छ, कोही मान्छे झ्यालखानमा पर्छ, अहिलेको क्रिस्चियनहरू भनौँ अख्रिस्चियनहरू भनौँ, तिनीहरूको नजिक जान्छ जाँदैन, नाम पनि उनीहरूसँग मेटाउँछ, ओके होइन। तर यहाँनिर हेर्नुहोस् त, पावल झ्यालखान परेको बेलामा यी मान्छेहरू ज्यान धेर त्यहाँ गएछन्। रोमीको झ्यालखानमा त लुका पनि थियो भनेर हामीले हेर्छौँ, लुकाको बारेमा, लुकाको सुसमाचार र प्रेरितको पुस्तक लेख्ने लुका पावलसँग एकदमै मित्र थिए, उनी सधैँ त्यहाँ थिए। त्यसैले परमेश्वरका जनहरू चाहिँ मानिसको स्वार्थ र संसारिक नजरले केही कुरा हेर्दैन, उनीहरूमा परमेश्वरको आत्मा हुन्छ, न उनीहरूमा डर हुन्छ, उनीहरूमा एउटा उद्देश्य हुन्छ, पवित्रताको र येशु ख्रिस्टको महिमा हेर्ने, परमेश्वरको उद्देश्यलाई पुरा गर्ने। त्यसैले तपाईँ र म जब परमेश्वरको बारेमा सोच्छौँ, मण्डलीको बारेमा सोच्छौँ, परमेश्वरमा सेवा गर्नेको बारेमा सोच्छौँ, तपाईँ र मेरो आफ्नो बोलावटको बारेमा सोच्छौँ, हामीमा त्यो आत्मा आउनुपर्छ, ख्रिस्टको एक एकमा आउनुपर्छ। जब त्यहाँनिर अलिकति पनि देखेन, कतिचोटि म देखेको छु मान्छेलाई खुसी बनाउन नसक्ने, समस्या कहिले समाधान गर्न सक्ने, जहिले पनि झगडा तगडा, मान्छेहरू कुरा सुन्या छैन, न मण्डलीमा समयमा आउँछन्, अनि भन्ने मान्छेले न भन्न सक्छ। प्रियहरू, यो सबै गलत, परमेश्वरको काम होइन। तपाईँहरू म 4 जना 5 जना 10 जना होस्, तर ख्रिस्टका निखुर परिवर्तन भएका, नयाँ जन्म पाएका, शैतानबाट छुटकारा पाएका, येशूको आत्माले भरिएका, उहाँको धार्मिकताको बाटो हुने त्यो मान्छे ख्रिस्चियन हो। त्यसैले जबसम्म तपाईँहरूमा यो कुरामा सिरियस हुँदैनौ नि, यो कुरामा पक्का हुँदैनौ नि, वास्तवमा कतिजना मान्छेहरू चाहिँ के छन् भने, बाइबलका कुराहरूलाई एउटा शब्द छ लिबरल, धेरै अरू मान्छेहरूले गरेको कुराहरू होइन। कति यहाँ अमेरिकामा यस्तो खालको चर्च पनि छ, मैले हिजो अस्ति एउटा सुन्दै थिएँ, तपाईँलाई थाहा छ है, अहिले अमेरिकामा चलेको नियम बनेको कुरा के छ, केटा केटा बे गर्नु पाउने, केटी केटी बे गर्नु पाउने। यहाँनिर कोही चर्चहरू राम्रै संस्थाबाट सुरु भएको, अनि उनीहरूकोमा वेबसाइटमा त्यो सबै कुरा चल्छ, विश्वासी भन्ने बित्तिकै त्यो छोड्नु परेन। अब त्यस्तो खालको कुराहरू यहाँ सुरु भएको छ, नेपालमा चाहिँ त्यति चाहिँ नहोला, तर धेरै कुराहरू ख्याल ख्यालमा लिन्छन्। पहिलो कुरो तपाईँहरू, मेरो कदम के हो भने नि, परमेश्वरको वचनबाट दाहिने बायाँ शैतानको काम हो। परमेश्वरको वचनमा, सत्यतामा हामी समर्पित हुनुपर्छ, चाहे मृत्यु आओस् चाहे जीवन आओस्। पावलको जीवन त्यही देख्छौँ। त्यसैले तपाईँ र मलाई त पावलको बेलाको जस्तो सतावट र दोष छैन आज, कोही पनि त्यसरी मृत्युदण्डमा पर्दैन, कोही देशहरूमा पर्छन्। अनि मलाई एउटा अचम्म के लाग्छ भने, ती देशहरूमा जहाँ मृत्युदण्ड हुन्छ, उनीहरू परमेश्वरलाई छोडेका छैनन्। त्यसकारणले हामीले यो कुरो पहिला क्लियर गर्नुपर्छ। सो यहाँनिर त्यही कुरा एउटा देख्छौँ, अनि यो तितस र तिमोथी यति ठुलो दुःखमा पावल छन्, झ्यालखानमा छन्, तर यिनीहरू सेवामा दौडिरहेका छन्, यिनीहरू उनको कुरा सुनिरहेका छन्, किनभने यिनीहरूमा परमेश्वरको आत्मा छ। त्यसैले तपाईँ र ममा परमेश्वरको आत्मा छ भने, हामी जुन बाटोमा छौँ, जुन अगुवाहरूको अधीनमा छौँ, जुन मण्डलीको सेवामा छौँ, हामीमा विचलितता आउँदैन, हामीमा स्वार्थता आउँदैन, हामीलाई पैसा कसैको चाहिँदैन, हामीले आफ्नो बोलावट परमेश्वरको महिमाको निम्ति समर्पित गर्नुपर्छ। त्यसैले प्रेरितको पुस्तकको अन्तमा लुकाले लेखेको कुराहरू चाहिँ, तिमोथी र तितस चाहिँ पावलसँग थिए भन्ने कुरा हामी त्यहाँ देख्दछौँ। जब पावलको झ्यालखानाबाट छुटकारा पाए, तिमोथी र तितस पावलसँगै रोमी साम्राज्यका अरू भागहरूमा पावल सुसमाचारको दोस्रो यात्रामा गएका थिए अनि तितस र पावल चाहिँ त्यतिखेर सँगसँगै गएका थिए। त्यसकारणले पावल सँगसँगै उनीहरूले कति समय बितायो हामीलाई थाहा छैन, तर धेरै तालिम पाएका छन्। अनि बाइबलको विद्वानहरूले के भन्छन् भने पावल सँगसँगै उनीहरू गएका थिए। पावलले तितसलाई क्रेटमा, क्रेट भन्ने एउटा टापुमा, एउटा पावलले एउटा नयाँ चर्च सुरु गरेका थिए, त्यहाँ परिपक्व लिडरहरू थिएन। अनि तितसको कुरा तपाईँले हेर्नुभयो भनेदेखि त्यो देख्नुहुन्छ, क्रेटका विश्वासीहरूको आवश्यकता, त्यहाँ मण्डलीलाई आत्मिक रूपमा स्थापित गर्नलाई तितसलाई अगुवा बनाएर अभिषेक गरेर पावलले त्यहाँको मण्डली जिम्मा लगाएर त्यहाँ छोड्दछन्। अनि उनले त्यो कुरा पुरा गरेको हामी देख्छौँ। सुरुको मण्डलीको अगुवाको जिम्मा क्रेटमा तितसलाई दिएको थियो। त्यस्तै तिमोथीलाई एफिससको मण्डली, एफिससको मण्डली भनेको चाहिँ एफिससमा चाहिँ पावलले 3-4 वर्ष बसेर प्रचार गरेर एफिससमै हुँदाखेरि कलसीका मानिसहरू विश्वास गरेर कलसीमा मण्डली भयो, फिलिपीको मण्डली सुरु भयो, रोमको मान्छेहरू प्रिस्किला किला एफिससमा पावलको प्रचार सुनेर विश्वास गरेर रोममा मण्डली सुरु गरे। त्यसरी पावलले त्यहाँ सिकाएको र चेला बनाएको कुराद्वारा सबै ठाउँमा सुसमाचार फैलिएको छ। त्यसैले एफिससको मण्डली चाहिँ स्थापित थियो, धेरै सिपालु मान्छेहरू त्यहाँ थिए, अनि त्यो ठाउँमा एउटा परिपक्व मानिस अगुवाको रूपमा चाहिन्थ्यो। अनि पावललाई बिसप अथवा पास्टरको रूपमा पावलले तिमोथीलाई अभिषेक गरेर एफिससको मण्डली जिम्मा लगाएका छन्, त्यो कुरा हामी देख्दछौँ। यसरी यसपछि अर्को चाहिँ जब तितस र तिमोथीलाई यो ठाउँमा जिम्मा लगाउँछ अनि लेखिएको छ पावलले चाहिँ त्यसपछि युरोपको स्पेन र ग्रेट ब्रिटेनसम्म उनी सुसमाचार प्रचारमा गएका थिए पावल भनेर यो बाइबलका स्कलरहरू विद्वानहरूले भनेको कुराहरू हामी पाउँदछौँ। पावलले त्यहाँसम्म गएका थिए, पछि उनी फर्केर फेरि मेडिटेरेन सी अथवा टर्की भन्ने ठाउँतिर आइपुग्दाखेरि, मेकेडोनिया भन्छ, फर्केर आउँदाखेरि अनि त्यहाँ फेरि पावल पक्राउ पर्छन्, त्यसपछि रोममा लगिन्छन्। अनि त्यसपछि पावलको झ्यालखाना चाहिँ पहिलाको जस्तो होइन, डन्जन भन्छ अङ्ग्रेजीमा, डन्जन, त्यो चाहिँ एकदमै चिसो, कोल्ड, अनि एकदमै डार्क, अन्धकार, अनि एकदमै कठिन, एउटा खाल्डो जस्तोमा, अनि कसरी राखिएको त्यो हामीलाई थाहा छैन, तर पावललाई त्यति सजिलो थिएन। अनि त्यो ठाउँमा पनि बसेर उनले निरन्तर तिमोथी तितसलाई के भन्छ यो मेन्टोरको काम गरिराखेका छन्। अनि यहाँनिर के भनिन्छ भनेदेखि, जुन बेलामा पावल चाहिँ स्पेनमा र ग्रेट ब्रिटेनतिर गएका थिए अनि पहिलो तिमोथी र तितस चाहिँ त्यही बेलामा लेखेका थिए, त्यहाँबाट लेखेका थिए भनेर त्यो कुरा भनिन्छ। अनि तर रोममा जब दोस्रोचोटि झ्यालखानमा पर्छन् तिनी, फेरि अर्को 2 वर्ष त्यहाँ पर्छन्, अनि लेखेको छ जुन चाहिँ दोस्रो तिमोथी चाहिँ उनले त्यो कठिन झ्यालखानको अवस्थामा लेखेका थिए, जुनले गर्दाखेरि चाहिँ हामीले दोस्रो तिमोथीमा पढ्यौँ भनेदेखि चाहिँ पावलले आफ्नो कष्टको बारेमा लेखिराखेका छन्। अनि यस्तो अवस्था हुँदा पनि तिमोथी र तितस पैसा त पाएनन् त, उनले झ्यालखान परेका मान्छेले कहाँबाट पैसा दिन्छ, तर तिमोथी र तितस विश्वासयोग्य भएर एउटा आत्मिकी बाबु जस्तै पावललाई मानेर आफ्नो जिम्माको काम अगाडि बढाएका छन्। आज त्यस्तो मान्छेहरू छ, आज मान्छेहरू तपाईँ र मेरो कुरा कतिखेर मान्छ, जतिखेर उनीहरूले फाइदा पाउँछ। त्यसैले हामीले वास्तवमा आफैलाई जाँच्नै पर्छ, हामी साँच्ची नै यो अनन्त परमेश्वर सर्वशक्तिमान येशु ख्रिस्टको सेवामा छौँ कि छैनौँ। यो एकदमै ठुलो जाँच हो हामी हरेकको लागि, व्यक्तिगत स्वार्थको लागि हामी गऱ्यौँ भनेदेखि हाम्रो कामको केही मान्यता अर्थ छैन। प्रियहरू, सबै धेरै साह्रो मान्छेहरू चाहिँ व्यक्तिगतै छन्, त्यो त हामीलाई थाहा छ पक्का। अनि हामी पनि परमेश्वरको वचन नसुन्ने, आत्माको अगुवाई नमान्ने हुनाले के हुन्छ, कसरी फकाउने यो मान्छेहरूलाई र आफ्नो कमसे कम आफ्नो उद्देश्यलाई अलिकति अगाडि बढाउने त्यो कुरामा लागे हुन्छ, तर परमेश्वरको मान्छेलाई त फकाउनु पर्दैन नि, होइन। सो दोस्रो तिमोथीमा चाहिँ रोममा झ्यालखानमा त्यो कठिन अवस्थाबाट पावलले तिमोथीलाई लेखेका थिए, जसले गर्दाखेरि त्यो दोस्रो तिमोथीमा उनको कष्ट, उनको अनुभवको कुराहरू हामी देख्दछौँ। अब अस्तिदेखि मैले तपाईँलाई के भनेको थिएँ भने तितस र तिमोथी चाहिँ पावलको एउटा आत्मिकी छोराको रूपमा अति प्रियको प्रिय हिसाबले प्रेम गर्थे। अनि भनिन्छ त्यो 2 वर्ष एकदमै कठिन जेलखानमा परेपछि अनि पावललाई त्यहाँबाट बाहिर लगिन्छ रोमबाट, अनि मृत्युदण्ड दिइन्छ उनको टाउको छिनाएर। अनि पावलले लेखेको अन्तिम पत्र चाहिँ दोस्रो तिमोथी। त्यसैले अब यहाँसम्म यति कुरा हेरिसकेपछि हामी पहिलो र दोस्रो तिमोथीको बारेमा अलिकति हेर्छौँ। आज तपाईँलाई मैले केही कुराहरू सिकाउन चाहन्छु। यी पत्रहरूमा दुई विषयको बारेमा वर्णन गरिएको छ, जुन चाहिँ तपाईँलाई मैले अघि भनेको थिएँ। एउटा चाहिँ क्रिस्चियन जीवन, क्रिस्चियन कन्डक्ट भन्छ, कसरी जिउने। दोस्रो चाहिँ क्रिस्चियन प्रेम, कसरी प्रेम गर्ने। यो दुईवटा विषयमा हामीले पूर्ण रूपमा हेर्दछौँ। अनि दोस्रो तिमोथी चाहिँ क्रिस्चियनले बाँड्नुपर्ने सन्देश, जुन चाहिँ सुसमाचार, त्यो चाहिँ दोस्रो तिमोथीको मेन फोकस चाहिँ हामीले के सन्देश बाँड्नुपर्ने, हामीलाई कुन सन्देश जिम्मा दिएको छ। अनि मैले अस्तिको चोटि कतातिर भनेको थिएँ होला सुसमाचारको सम्बन्धमा, तपाईँ र मसँग जुन चाहिँ सुसमाचार छ नि, येशु ख्रिस्टको उद्धारको सुसमाचार, परमेश्वरको वचनबाट आउने, येशु प्रभुको जन्मदेखि सुरु भएको, उहाँले आफ्नो बलिदान गरेर तयार गर्नुभएको, त्यो भन्दा अङ्ग्रेजीमा ग्रेटेस्ट भन्छ, ग्रेटेस्ट मेसेज इन द वर्ल्ड यु एभर फाइन्ड, त्यो चाहिँ सुसमाचार हो, जो चाहिँ तपाईँ र मसँग छ, त्यो विश्वास गरेर। त्यही कारणले कुनै पनि व्यक्ति जो पक्का नयाँ जन्म पाएको क्रिस्चियन छ भने त्यो सुसमाचारलाई उसले लुकाएर राख्दैन, किनभने कुनै पनि येशूलाई नचिनेको मान्छेहरूको लागि त्यो सुसमाचार हो। मान्छे एकचोटि एड्स रोगको बारेमा बढी प्रचार हुन्थ्यो, अहिले धेरै अरू रोग छ, क्यान्सर, अहिले कोभिड, के भन्छ यो कोभिड पनि धेरै, त्यस्तै अरू कति रोगहरू छन्। मान्छे त्यो रोग लागेपछि, कतिवटा रोगहरू लागेपछि चाहिँ मान्छे बाँच्दैन, तर पापको रोगबाट चाहिँ मर्ने मात्रै होइन कि अनन्त मर्ने। येशू प्रभुले के भन्नुभयो, शरीर मार्नेदेखि नडराऊ, शरीर र आत्मा दुवै मार्नेदेखि डराऊ। अनि मैले तपाईँलाई भन्थेँ नि यो शरीर र आत्मा मार्ने चाहिँ शैतानै भनेर सोचिरहेको थिएँ म धेरै वर्षसम्म। अहिले मैले बल्ल थाहा पाएँ कि त्यो त परमेश्वरले हो। जब मान्छेले पापबाट क्षमा पाउँदैन, येशूबाट मुक्ति पाउँदैन, उसमा भएको पापको मृत्यु, त्यसको दण्ड, आत्मा मार्ने काम परमेश्वरले गर्नुहुन्छ। त्यो कहिल्यै ननिभ्ने आगोमा त्यो किरा पनि नमर्ने, आगो पनि ननिभ्ने, तिर्खा पनि नमेटिने, त्यस्तो कुरा भनिएको छ, जुन ठाउँमा त्यो येशूलाई विश्वास नगर्ने मान्छेहरू जान्छन्। अब तपाईँ र म, हाम्रो छिमेकी, हाम्रो परिवार, हाम्रो इष्टमित्रहरू, हाम्रो नजिकको साथीहरू येशूलाई नचिनेको छ भनेदेखि यति सिरियस कुरा हो नि। तर तपाईँ र मसँग त्यस्तो सुसमाचार छ भने चुप लाएर बस्ने? नो। त्यही कारण तपाईँले जाँच्नुपर्छ, डिड यु रियली गेट सेल्भेसन, यो सिरियस हो। त्यही कारण म, मेरो बारेमा त के भन्नु, 42 वर्ष अगाडि मैले विश्वास गरेपछि दिन दिन प्रार्थना गर्थेँ। त्यसै सबै मान्छेले विश्वास गर्दैन नि, मेरो परिवारलाई सबैले विश्वास गर्यो भनेर भन्छु नि, म चुप लाएर बसेन नि। मौका पाएसम्म गाउँमा गएर उनीहरूलाई सुनाएर, यहाँसम्म कि मेरो वृद्ध आमा बुवालेसम्म विश्वास गर्नुभयो भने मलाई एकदमै त्यसको बारेमा आनन्द लाग्छ। त्यसैले हामीले एकदम ध्यान दिनुपर्छ। त्यसैले यी पत्रहरूमा दुईवटा विषयमा विशेष गरी चर्चा गरिएको छ, जुन चाहिँ तपाईँलाई मैले बताइराखेको छु। यद्यपि पावल तिमोथी र तितसको बिचमा जुन घनिष्ठता थियो, एउटा बाबु र छोराको जस्तो, आत्मिकी बाबु, सांसारिक बाबुको पनि त्यति नजिकको सम्बन्ध हुँदैन, आत्मिकी बाबु चाहिँ उनीहरूको अनन्त सम्बन्ध भयो, पवित्रताको सम्बन्ध, अनि यति प्रिय मान्थे उनले। अनि यो त्यस्तो भए पनि यो पत्र लेख्दाखेरि उनले त तिमोथी भनेर नाम तोकेर लेखेका छन्, तर यहाँनिर हामी औपचारिक रूपमा लेखेको पाउँछौँ। अनि त्यो कुराले पनि अर्को कुरा सिकाउँछ हामीलाई, औपचारिक रूपमा हामी लेखेको पाउँछौँ। अनि तपाईँलाई यो कुरा म यहाँ पढ्न चाहन्छु। अनि त्यो औपचारिकतामा लेखेको कुराले के देखाउँछ भनेदेखि, यो पत्र चाहिँ खालि तिमोथीको लागि मात्रै थिएन, धेरै उपपछिका मान्छेहरू जुन चाहिँ 2000 वर्षपछि तपाईँ र मेरो लागि पनि यो लेखिएको हो भन्ने कुरा हामी पाउँदछौँ। यहाँ हेर्नुहोस्, पहिलो तिमोथी 1:1 हाम्रो उद्धारकर्ता परमेश्वर र हाम्रो आशा ख्रिस्ट यस गुमाए, इन्टरनेटको समस्या भएको छ। एनिवे, पानी पर्या भएर यहाँ पनि त्यस्तो हुन्छ। त्यस कारणले मैले के लेखिरहेको छु, के भनिरहेको थिएँ यहाँ भनेदेखि, पत्रुस के भन्छ, तिमोथी र तितसको बिचमा, तितसको पावलसँग जुन सम्बन्ध थियो, कहाँ गयो, यो पढ्दै थिएँ म तपाईँसँग, अनि जुन सम्बन्ध थियो एउटा आत्मिकी बाबुको र छोराहरूको जस्तो, र पनि उनले चाहिँ, पावलले चाहिँ तिमोथीलाई एकदम औपचारिक हिसाबले चिठी लेखेको, हामी यो पत्र लेखेको देख्छौँ। अनि जसले चाहिँ एउटा निश्चय दिन्छ कि यो चाहिँ धेरै अरू मान्छेलाई पनि यो पढ्नु र यो लेखिएको थियो परमेश्वरको आत्माद्वारा भनेर हामी बुझ्छौँ, जुन चाहिँ आज 2000 वर्ष पछाडि आएर पनि हामीहरू यसलाई पढिराखेका छौँ। अनि पहिलो तिमोथी 1:1 उद्धारकर्ता परमेश्वर र हाम्रो आशा ख्रिस्ट येसुको आज्ञा अनुसार ख्रिस्ट येसुको प्रेरित पावलबाट भनेर यहाँनिर एकदमै औपचारिक हिसाबले लेखिएको हामी पाउँदछौँ। त्यस कारणले ख्रिस्ट परमेश्वरको या हाम्रो आशा चाहिँ येसु ख्रिस्ट अथवा परमेश्वर जो उद्धारकर्ता परमेश्वर भनेर यहाँ लेखेको छ, अनि येसुको आज्ञा अनुसार। त्यसैले अब यहाँनिर यो त्रिएक परमेश्वरको कुरा चाहिँ हामीले धेरै पढेको छौँ, यहाँ येसु ख्रिस्टको बारेमा छ, यहाँ परमेश्वरको बारेमा छ। वास्तवमा यो विषयमा अझै गहिरिएर जान्नु जरुरी छ, येसु ख्रिस्ट को हुनुहुन्छ भन्ने कुराको बारेमा हामीले धेरै कुराहरू बुझ्न आवश्यकता छ। त्यसैले त्रिएक परमेश्वर तिनवटा व्यक्तित्वको रूपमा देखे पनि परमेश्वर एउटै हुनुहुन्छ नि, त्यो कुरो कहिले पनि भुल्नु हुँदैन, त्यसलाई बुझ्न यति गाह्रो छ। यहाँ यसको मतलब के छ भनेदेखि, येसु ख्रिस्ट चाहिँ पुरा परमेश्वर हुनुहुन्थ्यो नि, येसु ख्रिस्ट सर्वशक्तिमान हुनुहुन्थ्यो नि, उहाँ सृष्टिकर्ता हुनुहुन्थ्यो नि, तर उहाँ मान्छे भएर आउनुभयो। त्यस कारण यहाँनिर ख्रिस्टको आज्ञाको कुरा उनले लेख्दछन्, र आफ्नो बोलावट र प्रेरित भन्ने जो पदावधि छ, उनले चाहिँ त्यस त्यो प्रेरित पदबाट चाहिँ जुन परमेश्वरको बोलावटबाट जुन अधिकार र जुन जिम्मेवारी आएको छ त्यसलाई पुरा गर्नलाई पावलले यो कुराहरू लेख्दछन्। त्यस कारणले पहिलो कुरा चाहिँ पावलको यो पत्रमा यसरी सम्बोधन गर्नुको मतलब के हुन्छ भनेदेखि, यो चाहिँ सब धेरै मानिसहरूको लागि लेखिएको भनेर हामीलाई एउटा प्रमाण हुन्छ, धेरै चर्चहरूको लागि। अनि वास्तवमा पावलले लेखेको अरू पत्रहरू हामीले हेर्दाखेरि के छ भने, यो अरू चर्च पनि गएर पुरै पढियोस् भनेर लेखिएको हुन्छ। अनि तपाईँलाई अर्को कुरा म के भन्छु भने, यो कुनै पनि पावलद्वारा लेखेका पत्रहरू चाहे अरूले लेखेका, वास्तवमा त्यतिखेरको समयमा चाहिँ त्यो एकैचोटि सर सुरुदेखि अन्तसम्म यसरी अध्याय पद थिएन नि त पछि भाग लगाएको सुर र सबै पढ्ने हो नि खासमा, सायद उनीहरूले त्यतिखेर सम्झन्थे होला सबै, होइन, हामीलाई पद पद शब्द शब्द गर्दाखेरि पनि गाह्रो पर्छ, तर परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ। अर्को यो दोस्रो तिमोथीमा पनि 1:1 पनि त्यही प्रकारले सम्बोधन गरेको हामी देख्छौँ, ख्रिस्ट येसुमा भएको जीवनको प्रतिज्ञा अनुसार परमेश्वरको इच्छाद्वारा ख्रिस्ट येसुमा येसुका प्रेरित पावलद्वारा उसले आफ्नो पद जहिले पनि देखाउँछन्, किनभने त्यो प्रेरित भन्ने शब्द जुन छ, त्यो पोस्ट जुन छ, त्यो बोलावट जुन छ, त्यहीद्वारा उनको जिम्मेवारी र उनको अधिकार, उनीबाट लेखिएको कुराहरू जो पवित्र आत्माले दिनुहुन्छ त्यसमा चाहिँ हामीले विश्वास गर्नुपर्ने, त्यसमा भरोसा गर्नुपर्ने, त्यसको आज्ञा पालन गर्नुपर्ने, त्यो कुराहरू चाहिँ हामी यहाँ देख्दछौँ। त्यसैले पावलको जुन पद थियो त्यसको अधिकार प्रष्ट पार्न खोजिएको भनेर हामीले विचार गर्छौँ। पावललाई यो कुराहरूमा निश्चयता थियो कि यो पत्रहरू चाहिँ धेरै मण्डलीहरूको लागि पनि हो, त्यस कारणले यसरी लेखेका छन् भनेर हामी विचार गर्न सक्छौँ। वास्तवमा उनले लेखेका पहिलो पत्रहरू धेरै ठाउँमा योभन्दा पहिला लेखिएको होइन, तिमोथी र दोस्रो तिमोथी तितस पछि लेखेको भनेर हामीले हेऱ्यौँ। सबभन्दा अन्तिम चाहिँ दोस्रो तिमोथी छ, अनि पहिला पनि पढेको भनेर हामीले देख्छौँ। धेरै मण्डलीहरूमा ती कुराहरू वितरण गरिन्थ्यो धेरै लेखेर, अनि पछि त्यो लेखिएका कति हजारौँ पत्रहरू के भन्छ त्यसको प्रतिलिपिहरू पनि भेटाइएको छ, डेड सी स्क्रोल के भनेर होइन। अनि उनको पत्र सुरु गर्दा उनले जुन चाहिँ औपचारिक रूपमा लेखेको छ त्यसले देखाउँछ कि यो चाहिँ खालि तिमोथी र तितसको लागि मात्रै थिएन, अनि यो चाहिँ गम्भीर कुरा हो, हामी सबैले पालन गर्नुपर्ने र सुन्नुपर्ने, यति कुराको लागि चाहिँ हामीले यो विचार गरिरहेको छौँ। त्यसैले प्रेरितमा जुन अधिकार हुन्थ्यो, एपोस्टल भन्छ अङ्ग्रेजीमा, जसरी त्यतिखेरका मान्छेले मान्नु पर्थ्यो, तपाईँ र मैले पनि आज त्यही हिसाबले यो पत्रहरूलाई मान्नुपर्ने हुन्छ भनेर हामी विचार गर्न सक्छौँ। वास्तवमा पावलको निम्ति प्रेरित हुनुको मतलब के हो भन्ने कुरा आजको कति क्रिस्चियनहरूलाई चाहिँ त्यसको सम्झना, यसको अन्डरस्ट्यान्डिङ छैन। त्यस कारणले कतिचोटि पावलका कुराहरू चाहिँ सांस्कृतिको कुरा त्यतिखेरका, तर पृष्ठभूमि सबै हेऱ्यो भने संस्कृति भन्ने छैन खासमा। म धेरै साथीहरू छ मेरो यहाँ, अनि उनीहरूको चर्चहरू एकदम लिबरल छ, कतिवटा अर्कै अर्कै कुराहरू, अनि नेपालमा धेरै त्यस्तोहरू पनि छन्। तर तपाईँ र मैले के गर्नु पऱ्यो, तपाईँलाई मैले सबभन्दा मनपर्ने मिठो तपाईँलाई खुसी हुने कुरा भनेर के फाइदा हुन्छ? मैले परमेश्वरको वचनलाई कसरी विचार गर्छु, मैले के बुझेको छु, तपाईँलाई जब म भन्छु तपाईँले नै बुझेर आफ्नो जीवन त्यसमा लगाउनु भयो भने जे प्रतिज्ञा प्रभु येशूले गर्नुभयो, जुन भरपुरीको जीवन उहाँले दिनुहुन्छ, तपाईँसँग त्यो हुन्छ नि त होइन, तपाईँको सम्बन्ध परमेश्वरमा हुन्छ नि त, त्यो सबभन्दा ठुलो कुरा हो नि त होइन। अनि कति क्रिस्चियनहरू आज के भन्दैछन्, पावलले लेखेका सबै कुराहरूमा सहमत छैन किनभने त्यो यहुदी कल्चरमा थियो, यस्तो भन्छन्। कसैले त्यसो भन्यो भने कतिवटा कुराहरू त्यो कल्चर उसो हामीलाई थाहा छ, तर धेरै कुराहरू छन् जो कल्चर होइन, अनि यो चाहिँ वास्तवमा एकदम दुःखलाग्दो कुरा हो। त्यसरी गर्दै अनि मण्डलीमा जुन चाहिँ उहाँको वचनमा क्लियर दिएको वचनहरू उल्लङ्घन गर्ने, अर्कै खालको विचार गर्ने, अनि जुन कुरो बाइबलमै छैन त्यस्ता कुराहरू चाहिँ सुरु गर्ने, त्यसैले यस्तो भन्नेहरूले यो कुरा बुझ्दैनन् कि यो बोलावट परमेश्वरले नै दिनुभएको थियो पावललाई होइन, उनको बोलावट चाहिँ, अनि उनको सेवा र उनले दिएको लिडरसिप, उनले गरेको उनको प्रेरितीय सेवकाई र उनबाट परमेश्वरले गर्नुभएको अधिकारको कुराहरू चाहिँ सबै प्रभु येशूबाट उनले पाएको थिए। यो कुरामा हामी जहिले पनि क्लियर हुनुपर्छ, प्रेरितहरूलाई परमेश्वरले क्रिस्चियन विश्वासको सिद्धान्त र व्यावहारिक कुराहरू, सिद्धान्त एउटा हुन्छ त्यसलाई व्यवहारमा प्रयोग गर्ने कुरा अर्को हुन्छ, अनि यो प्रेरितहरूद्वारा चाहिँ ती कुराहरूको अधिकार दिएर चाहिँ उनीहरूको शिक्षा र उनीहरूको प्रचार, उनीहरूले लेखेका पत्रहरूद्वारा मण्डलीलाई परमेश्वरले कसरी जिउनु पर्छ, कसरी एकअर्कामा सम्बन्ध गर्नुपर्छ भन्ने कुराहरू दिएका छन्, जुन चाहिँ अधिकारको हिसाबले हामीले पालन गर्नुपर्छ। क्रिस्चियन विश्वास र जीवनमा प्रत्येक व्यावहारिक पक्षहरू होइन चाहिँ प्रेरितहरूले परमेश्वरले दिनुभएको प्रकाश अनुसार, परमेश्वरको आज्ञा अनुसार लेखेका छन्, परमेश्वरले दिनुभएको अधिकारमा लेखेका छन्, जुन पावलले पुरा पुरा गर्नु विश्वासीहरूको कर्तव्य थियो, जुन चाहिँ पालन गर्नु र पुरा गर्नु होइन, जुन चाहिँ अहिले परमेश्वरको वचनमा हामी पढिरहेका छौँ। पावलद्वारा पहिलो तिमोथीमा मण्डली कस्तो हुनुपर्छ, नेचर भन्छ त्यस, त्यो चाहिँ नेचर भनेको चाहिँ मण्डलीको स्वभाव कस्तो हुनुपर्छ, चर्च के हो, कस्तो हुनुपर्छ, यसको सेवकाई के हो। त्यसैले कतिचोटि मैले यहाँबाट मण्डलीको बारेमा धेरै कुराहरू भनेको छु, तर मलाई जहाँसम्म लाग्छ धेरै जस्तो मान्छे एउटा ज्योमेट्रीको टेन्जेन्ट लाइन भन्ने हुन्छ नि, टेन्जेन्ट लाइन, हाम्रो धेरै विश्वासीहरूको चाहिँ दिमाग चाहिँ टेन्जेन्ट जाने छ क्या, जति कुरा भन्यो यहाँ भित्र जाँदैन, भित्र जाने के हुनु पऱ्यो, हामी परमेश्वरको अगाडि खुला भएर समर्पित हुनु पऱ्यो, आफ्नो जीवन दिनु पऱ्यो, उहाँको वचन सुन्नु पऱ्यो। त्यही कारणले म तपाईँलाई के भन्छु भने नि, यसरी हामी आउँदाखेरि तपाईँले कमसेकम आफ्नो भिडियो अन गर्नुपर्छ क्या, देन यु वाच एन्ड यु लिसन, अनि कतिचोटि मान्छेहरू, त्यसैले हामीले हरेकलाई भन्नुपर्छ भिडियो अन गर्नुहोस्, जब भिडियो नै अफ गरेर बसिरहेको छ, नाम मात्रै देखिन्छ, ऊ के गरिरहेको छ थाहा पनि छैन, उसको ध्यान त पक्का पनि छैन नि। मैले धेरै यस्ता मान्छेहरू छ, मैले भन्छु अनि उनीहरूले के पनि बुझ्या हुँदैन, के पनि सुन्या हुँदैन। जस्तो मण्डलीमा शनिबार प्रचार हुन्छ, कोही मान्छेहरू हिँडिरह हुन्छ, कोही मान्छेहरू खेलिरह हुन्छ, कोही मान्छेहरू बच्चाहरू त्यहाँ खेलिरह हुन्छ, त्यसलाई समाउनु गइरह हुन्छ। परमेश्वरको वचन पो प्रचार भइरहेको छ त, एकदम महत्त्वपूर्ण पोइन्टहरू छ, त्यहाँ त ध्यान गएन नि। त्यसमा कति आवश्यकता छ। तपाईँ र म जो ख्रिस्टका हौँ, यो कसैले भनेर डरले कसैको कुराबाट होइन, तपाईँ र म परमेश्वरसँग सम्बन्धित छौँ, येसुको चेला हौँ, उहाँको वचन पालन गर्नुपर्छ, त्यसैले एकदमै होसियारी हुनुपर्छ। त्यसैले पहिलो र दोस्रो तिमोथीमा, के अरे पहिलो तिमोथीमा पावलले लेखेका कुराहरू मण्डली सम्बन्धी, यसको कस्तो खालको स्वभाव हुनुपर्छ, यो कसरी सञ्चालन हुनुपर्छ, यसको सेवकाई के हुन्, यसको बारेमा प्रश्न पारेको छ पावलले दोस्रो तिमोथीमा। चाहिँ मण्डलीले संसारलाई दिनुपर्ने के सन्देश हो, त्यसको विषयमा प्रश्न पारेको कुरा हामी पाउँदछौँ। अनि वास्तवमा दोस्रो तिमोथी 2:2 नै, धेरै मानिसहरूको अगाडि तिमीलाई मैले जुन कुरा भनेको थिएँ त्यही कुरा अरूलाई पनि बाँड्न सक्ने मान्छेहरूलाई बाँड्ने मान्छेहरूलाई सुनाइदेऊ, त्यो कुरा हामी देख्दछौँ। अनि हामीले यो डिसाइपलसिपको नाम चाहिँ 2 टिमोथी 2, दोस्रो तिमोथी 2:2 भनेर मैले राखेको थिएँ, म नेपालमा हुँदाखेरिको कुरा गर्दैछु। अब त्यो कुरा कतिजनाले भेट्यो कतिजनाले भेटेन मलाई थाहा छैन, धेरै जस्तो मान्छे चाहिँ सिन्सियर चाहिँ हामी भेट्न गाह्रो छ। त्यसैले तपाईँलाई म आज यो सबै सम्झाइकिरहेको छु भने तपाईँले मेरो पछि लाग्नु पर्दैन, खासै मेरो व्यक्तिगत कुरा के पनि सुन्नु पनि जरुरी छैन, तर परमेश्वरको बारेमा चाहिँ सुन्नुपर्छ। तपाईँले मलाई भन्दै गर्नुहुन्छ भने मैले सुन्नुपर्छ, म तपाईँलाई भन्दै गर्छु भने तपाईँले सुन्नुपर्छ, किनभने हामी त परमेश्वरका हुन्छौँ नि त। आज तपाईँसँग मैले यति कुरा गरेर तपाईँको सम्बन्ध परमेश्वरसँग एक कदम अगाडि अझै अझै गाडिलो अझै समर्पित भएर गयो भने के हुन्छ, तपाईँ र परमेश्वरको उपस्थिति, तपाईँलाई परमेश्वरको शक्ति, तपाईँलाई परमेश्वरको भरपूरी आनन्द मिल्छ नि त, होइन? जब हामी बङ्ग्याउँछौँ संसारिक कुराहरूलाई पनि, कतिचोटि कति मान्छेहरूलाई चाहिँ के मनपर्छ भने नि, संसारिक कुरा मनपर्छ, त त्यस्तो मान्छे के हुन्छ, परमेश्वरसँग हुँदैन नि त। प्रष्ट संसार र परमेश्वरको प्रेमको बारेमा त युहन्नाले, प्रेरितले पहिलो युहन्ना 2:14-17 प्रष्ट लेखेका छन् नि, संसार र परमेश्वर कुरा एकै ठाउँ हुँदैन भनेर। सो पावलले दोस्रो तिमोथीमा चाहिँ हामीले संसारको मानिसहरूलाई दिनुपर्ने सन्देश, अघि नै यसको बारेमा तपाईँलाई मैले भनिसकेको छु, जुन सुसमाचारको सन्देश तपाईँ र ममा छ, द्याट्स अ ग्रेटेस्ट सन्देश भनेको चाहिँ त्यो सबभन्दा ठुलो, सबभन्दा महान हो। अनि तपाईँले कसैलाई बाँड्दै हुनुहुन्न भने एकजना प्रचारकले भन्थ्यो, सायद तपाईँले मुक्ति पाउनु भएको छैन, किन तपाईँले मुक्ति पाउनु भएको छैन। यो पावल असर भन्ने एकजना व्यक्ति छ, अनि फेसबुकमा तपाईँले धेरैचोटि सुन्नुहुन्छ उसको वचन, सुन्नुहोस् त कहिलेकाहीँ कति कडा प्रकारले उसले भन्छ, किन ऊ आफू जिउँदैछ नि। उसले के भन्छ, 99% चाहिँ परमेश्वरले हाम्रो उद्धार गरिदिने, 1% चाहिँ हाम्रो भागमा राखिदियो भने हामी फेल खान्छौँ भन्छ उसले, किनभने हाम्रो उद्धार चाहिँ हामीले गर्नु पर्दैन, परमेश्वरले गर्नुहुन्छ। तर कुरा के छ, हाम्रो पुरा हृदय चाहिँ परमेश्वरले पाउनुपर्छ। त्यसैले पहिलो तिमोथीमा पावलले पवित्र आत्माको अगुवाईमा 2 विषयहरूमा चर्चा गरेका छन्, जुन चाहिँ तपाईँलाई मैले सुरुमा भनेको थिएँ, 2 विषयमा हामीले हेर्छौँ, अनि जुन चाहिँ आउँदा दिनहरूमा हामी अझै गहिराईमा अध्ययन गर्छौँ। यी कुराहरू पहिलो तिमोथी 3:14 र 15 हामीले देख्दछौँ। अनि 14 के छ, म तिमीहरूलाई कहाँ चाँडै आउने आशा राख्दै यी उपदेशहरू तिमीलाई लेखिरहेछु, 15 चाहिँ त्यो उद्देश्य के छ भने, ताकि कतै म ढिलाएँ भने पनि परमेश्वरको घराना जो जीवित परमेश्वरको मण्डली हो, यहाँनिर तपाईँले मण्डलीको कुरा के छ, यहाँ घराना लेखेको छ, हाउस अफ गड भन्छ खासमा, परमेश्वरको घर भन्छ खासमा, अनि मण्डली येसुको शरीर भन्छ खासमा, त्यसको शिर येसु हुनुहुन्छ भनेको छ खासमा। येसु शिर हुनु भनेको चाहिँ के हो भनेदेखि, सबै कुराको अधिकार येसुमा छ, उहाँको वचन सबै पालन गर्नुपर्ने हुन्छ, उहाँको आज्ञा मान्नुपर्ने हुन्छ, उहाँको इच्छा गर्नुपर्ने हुन्छ। तर मान्छेहरू के गर्छन्, देखाउनलाई एउटा कुरा, भित्र आफ्नै स्वार्थ, मण्डलीमा समर्पित पनि म के पाउँछु, मेरो पद के छ? धेरै जस्तो मान्छेहरू एक्ले अर्कालाई के भन्छन्, तिमी कति वर्ष भयो त्यहाँ चर्चमा गएको, अहिले तिमी के पदमा छौ? धेरै जस्तो मान्छे चर्चमा पदको लागि आउँछन्। पद त केही होइन नि प्रियहरू, तपाईँ र मलाई परमेश्वरले बोलाउनु हुन्छ र वरदान दिनुहुन्छ। हामी येशूको शरीर आत्मिक रूपमा गाभिन्छौँ। अनि पहिलो कोरन्थी 12:13 के लेखेको छ? हामी येशूको आत्मा, पवित्र आत्माद्वारा बत्तिसमा पाएर उहाँको शरीरको सदस्य हुन्छौँ, गाभिन्छौँ। त्यो भनेको चाहिँ रिजेनेरेसन, नयाँ जीवन। तपाईँ र ममा नयाँ हृदय आउँछ, हाम्रो सोच नयाँ आउँछ, त्यो क्लियर। दोस्रो तिमोथी, दोस्रो कोरन्थी 5:17 कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि, त्यो सिरियस कुरा हो। त्यही कारणले हामी नयाँ सृष्टि भएको छौँ कि छैनौँ, यो सबभन्दा सिरियस कुरा हो। यहाँनिर के छ भनेदेखि, दुईवटा उद्देश्यमा, पहिलो उद्देश्य चाहिँ यहाँ के छ, परमेश्वरको घराना जो जीवित परमेश्वरको मण्डली हो, त्यसको खाम हो र आड हो, त्यसमा कसरी चल्नुपर्छ सो तिमीहरूले जानिराख। पहिलो कुरा त्यो छ, त्यो मण्डलीमा कसरी चल्नुपर्छ भनेको थाहा छ तपाईँलाई, कसरी जिउनुपर्छ, तपाईँ र मेरो जिम्मेवारी के हुने, तपाईँ र मैले मण्डलीप्रति कस्तो समर्पणता दिने, मण्डलीको बारेमा के सोच्ने, मण्डलीमा कतिचोटि जाने, किन जाने, कहिले जाने, मण्डलीमा गएर के गर्ने, कसको बारेमा के भन्ने। तर मण्डलीमा गएर मान्छेलाई आफ्नो पक्षमा भड्काएर अर्को मान्छेको बदनाम गरेर, यी सबै शैतानको काम हो, मैले त तपाईँलाई क्लियर भनेको छु। मण्डली येशूको शरीर, मण्डली भनेको विश्वासीहरू। त्यस कारणले पहिलो तिमोथी, तिमीहरू कहाँ चाँडै आउने यो कुरा उहाँले भए पनि, पहिलो कुरा चाहिँ पावललाई चाहिँ एउटा इन्स्ट्रक्सन भन्छ, इन्स्ट्रक्सन भनेको एउटा सन्देश, एउटा निर्देशन दिन्छन् कि मण्डलीको बिचमा अथवा मण्डली भएर संसारको बिचमा कसरी जिउने, त्यो कसरी जिउने भन्ने कुरा चाहिँ। खालि मण्डलीमा 2 घन्टा 10 बजेदेखि 12 बजे हुँदैन, तर कतिजना मान्छेहरू त्यो 10 बजे पुग्नु पनि भ्याएर आउँदैन। तपाईँको जीवन जहाँ परमेश्वर हुनुहुन्छ, तपाईँ त्यसको अङ्ग हुनुहुन्छ, तपाईँको शरीर काहीँ जाँदाखेरि एउटा हात चाहिँ पछाडि नै 2 घन्टा, के अरे 40 मिनट, आधा घन्टा, 15 मिनट पछि जाने, त्यस्तो हुन्छ कहिले? हुँदैन नि, हामीमा एउटा मन हुन्छ। त्यस कारण तपाईँ र मैले ख्रिस्टलाई पछ्याउँदाखेरि यो सबै कुराको डिसिजन हाम्रो मनमा हुनुपर्छ नि। साँच्ची नै परमेश्वरमा तपाईँ गम्भीर हुनुहुन्छ, तपाईँमा परिवर्तन आउँछ, तपाईँ नयाँ मान्छे हुन्छ, तपाईँको नयाँ जन्म हुन्छ, तपाईँमा नयाँ फल हुन्छ, तपाईँ नयाँ स्वभाव हुन्छ, तपाईँ परमेश्वरको इच्छा गर्नुहुन्छ। यो कुरा हामीले जिउनु पर्छ, हामीले सिकाउनु पर्छ। प्रियहरू, हामी संसारमा अन्धकारमा छैनौँ, अब शैतानको अधिकारमा छैनौँ। त्यसैले परमेश्वरको घराना भनेको, परमेश्वरको घर भनेको चाहिँ मण्डली हो। मण्डली भनेको चाहिँ भवन होइन, बिल्डिङ होइन। यद्यपि हामीले बेथानी अनुग्रह मण्डलीमा एउटा ठुलो घर बनाएको छौँ, तर त्यो एउटा भेटमुने घर मात्र हो। मण्डली त विश्वासी हो, जो मान्छे नयाँ जन्म पाएको छ। मतलब विश्वासीहरू मण्डलीमा जम्मा हुँदा कसरी चल्ने मात्र होइन, तर मण्डलीको सदस्यको हिसाबले, जो परमेश्वरको घर हो, सदस्य सदस्य मिलेपछि एउटा झुण्ड हुन्छ, हरेक झुण्ड मण्डलीको, परमेश्वरको घर हो। अनि संसारको अघि, संसारको सामु, सबै विशेष सबै कुराहरूमा हामीले कसरी व्यवहार गर्ने, कसरी चल्ने, कसरी मान्छेलाई देखाउने, होइन, परमेश्वरको मण्डलीको सेवाको लागि तपाईँको जीवनमा कुन चाहिँ स्केड्युल छ, के स्केड्युल छ? अब भन्नु न, भोलि म एउटा यात्रामा जाँदैछु, मेरो फ्लाइट चाहिँ 10 बजे, के अरे 10 बजेर कति मिनटमा छ, म त 1 मिनट ढिला भयो, 10 मिनट ढिला भयो भने त ढोका बन्द हुन्छ नि प्रियहरू, होइन? तर हामी परमेश्वरको बारेमा किन सिरियस हुँदैनौँ, यो कुराले मलाई अचम्म बनाउँछ प्रियहरू। अनि त्यही कारणले म आफ्नो बारेमा भनेर खुसी लाग्दैन, तर मैले पहिलो विश्वास गर्दा म सिरियस थिएँ, पहिलो विश्वासमै, आजसम्म म त्यही विचार गर्छु। अनि म कसैलाई खुसी नबनाउन, उनीहरूको जीवनको बारेमा बदनाम गर्न भन्दिनँ। म किन भन्छु भने, उनीहरू परमेश्वरको आशिषमा अगाडि बढुन्, परमेश्वरले उनीहरूलाई भरपुरी जीवन दिउन्, उहाँको आनन्दको सहभागी हुन्, अनन्तता उनीहरूलाई थाहा होस्, परमेश्वरको राज्यमा तारा झैँ चम्किउन्, यो मेरो चाहना हो। त्यसैले यहाँनिर के भन्छ, मण्डलीले सत्यको खामो अथवा आड, पिलर भनिएको छ। अनि त्यो ठाउँमा कसरी चल्नुपर्छ भनेको चाहिँ, हाउ यु लिभ, वाट यु डु, अल एभ्री, हरेक क्रियाकलापमा कसरी जिउने, किनभने मण्डली येशूको शरीर हो। त्यो चाहिँ विश्वासी विश्वासीहरू। त्यसले कतिजना मान्छेहरू मण्डलीमा गए अनि त्यहाँ सायद मण्डलीको कतिवटा क्रियाकलापहरू भाग पनि लिन्छन् होला, तर के उनीहरू वास्तविकतामै मण्डलीको शरीर हो नि त येसुको? त्यो चाहिँ नयाँ जन्म पाएको अनि त्यो चाहिँ येसुको आत्माले बदलिएको हो, नयाँ भएको व्यक्ति। कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि, पुरानो त छँदै छैन प्रियहरू हो। त्यही कारणले संसारकै तरिका खुट्टा तान्ने र विरोध गर्ने र गुटबन्दी गर्ने र विभाजन गर्ने छ भनेदेखि नयाँ छैन प्रियहरू हो। यो कुरो थाहा हुनु पर्यो। परमेश्वरको राज्यमा ख्याल ख्याल चल्दैन प्रियहरू हो। अहिले के पनि हुँदैन, त्यसो त जे पनि गर्ने मान्छे छाडा छन् नि। र एक दिन यो हिसाब बुझाउने दिन आउँछ। अनि कति पटक मानिसहरू मण्डली भन्दा, मण्डली भनेर कुरा गर्दाखेरि भवनको कुरा गर्छन्, होइन। मण्डली भनेको तपाईँ र म अनि बाँकी अरू पास्टर अगुवा मात्रै पनि होइन, हामी सबै हो। अनि कतिजना मान्छेहरू के सोच्छन् भने उनीहरू त कसरी तसरी जे होस्, एकचोटि म मण्डलीमा थाहा छ, अलिकति के भन्छ त्यसलाई, अलिकति बोल्ने मान्छेलाई चाहिँ पद दिनुपर्छ। म धेरै पास्टर लामो समयदेखि भएको हुनाले मलाई धेरै अनुभव छ। कोही मान्छे पढेको छ, हेर्दा पनि ह्यान्डसम छ, अलिकति बोल्न चाल्न सक्छ, उसलाई तुरुन्तै पद दिनु पर्यो भनेर अर्को मान्छेले पनि मलाई भन्न आउँछ क्या। तर मेरो बानी कस्तो छ भने, कुनै पनि व्यक्तिलाई मैले अगाडि बढाउन त्योमा परमेश्वरको आत्मा उहाँको फल देख्नु पर्यो। तपाईँ र ममा त्यो कुरा हुनु पर्यो, नम्रता हुनु पर्यो अनि के भन्छ त्यसलाई, विनम्र र कोमल हृदय येशु प्रभुको स्वभाव सत्यवादी हुन्छ, होइन? सो पावलको विचारमा चाहिँ यो मण्डली भन्दाखेरि चाहिँ कुनै ठाउँको भवन होइन कि हरेक विश्वासीहरू। त्यसैले त्यो विश्वासीहरू जब एउटा बेथानी अनुग्रह मण्डली भनौँ अथवा कोटेश्वरको शाखा मण्डली भनौँ अथवा सुखडको उता अर्को चाहिँ हाम्रो भजनीको अथवा पूर्वको हाम्रो मण्डली, त्यो मण्डलीमा तपाईँको जिम्मेवारी हुन्छ, ख्याल ख्याल होइन। यो कुरामा हामीले मान्छेहरूलाई सिकाउनु पर्छ ताकि उनीहरू परमेश्वरको सेवामा महिमा गर्न सकुन्। जब मण्डलीको सम्बन्धमा पावलले लेखेका छन्, परमेश्वरका जनहरू, उहाँमा नयाँ जीवन पाएका विश्वासी मानिसहरू, अनि त्यो त्यसको बारेमा हामीले बुझ्नुपर्छ। अनि पावलले पहिलो तिमोथीमा लेख्छन्, तिमोथीलाई उनी कसरी मानिसहरूको बिचमा र मण्डलीको एकअर्काको सम्बन्धमा चल्नुपर्छ जान्न सकुन्। हरेक कदममा, हरेक रेस्पोन्समा, हरेक जिम्मेवारीमा, हरेक सम्बन्धमा, हरेक समर्पणतामा, मान्छेलाई सेवा गर्ने कुरामा, सिकाउने कुरामा, सहयोग गर्ने कुरामा, सहभागी हुने कुरामा, हरेक कुरामा उनले जान्न सकुन् कसरी चल्नुपर्छ। परमेश्वरको अगुवा मण्डली भवनमा अगुवाको हिसाबले होइन। कतिचोटि मान्छेले चाहिँ के विचार गर्छ नि, भूमिका खोज्ने चर्चमा, भूमिका अनि पद, त्यो मान्छेले बुझ्या होइन। किनभने चर्चमा त एकजना मान्छे मात्रै हुँदैन नि, त्यो भूमिका भन्दा पनि के हुन्छ नि, हरेक मान्छेको वरदान हुन्छ नि, हरेक मान्छेलाई परमेश्वरले चलाउनु हुन्छ नि, कसैले पद दिने कुरा होइन नि। उसले जब गर्न थाल्छ ऊ पद त आँखै आउँछ नि, होइन? कोही मान्छे परमेश्वरको आत्माले एकदमै समर्पित छ, वचन प्रचार गर्न सक्छ, बिस्तारै बिस्तारै ऊ प्रचारक भइहाल्छ। किनभने पहिला कुरा त सुसमाचार प्रचार गरेर धेरै मान्छेहरूलाई ख्रिस्टमा ल्याइरह हुन्छ, कसैले रोक्दैन। तर यहाँ त हामी के देख्छौँ भने, हे सुसमाचार प्रचार गर, मान्छेलाई ख्रिस्टमा डोर्याऊ। अनि कतिचोटि हामीले कसरी सुसमाचार प्रचार गर्ने तालिम दिएका छौँ, तालिम दिएका छौँ, तालिम दिएका छौँ, चेला कसरी बनाउने तालिम, अस्ति अस्करले पनि सिकेर छ होइन, तर कहिल्यै फल देखेको छैन। किनभने मान्छेहरू सिरियस नै छैनन्, किनभने सायद उनीहरूले येसुलाई चिन्न सकेका छैन। सिकर सिकर मण्डली गएको छ, सबै कुरा उनीहरूले बत्तीसन लिए, थिङ्क दे आर क्रिस्चियन, आई डोन्ट थिङ्क दे हेभ ट्रान्सफर्म। मेरो त्यस्तो विचार छ, जो मान्छे ट्रान्सफर्म हुन्छ नि उसले जिउन थाल्छ। त्यसैले हामीले आफैलाई जान्नुपर्छ। त्यसैले जीवित परमेश्वरसँगको सम्बन्ध र एकअर्कामा मण्डलीका विश्वासीहरूसँगको सम्बन्ध, परमेश्वरको वचन जो जीवित छ त्यसलाई पालन गर्ने कुराहरूमा मण्डलीका विश्वासीहरू सचेत हुनुपर्छ। त्यसैले यो पहिलो तिमोथीमा पावलले दिन खोजेको दुईटा विषयमा, पहिलो विषय चाहिँ क्रिस्चियन कन्डक्ट, क्रिस्चियनले कसरी जिउने अगुवाको हिसाबले, सदस्यको हिसाबले, विश्वासी विश्वासीको बिचको सम्बन्धमा, मण्डली सञ्चालन र मण्डलीको सेवकाइमा, र संसारमा अरू मान्छेहरूको बिचमा विशेष परमेश्वरसँग कसरी जिउने, यो पहिलो कुरा हामीले सिक्दछ। दोस्रो कुरा चाहिँ दोस्रो विषय यो पहिलो तिमोथीमा नै हामीले देख्दछौँ। त्यो चाहिँ के छ भनेदेखि त्यो चाहिँ हामीले पहिलो तिमोथीमा हेर्छौँ। के भयो यहाँ? पहिलो तिमोथीमा हेर्छौँ, दोस्रो चाहिँ पहिलो तिमोथी 1:5 अनि त्यो चाहिँ परमेश्वर क्रिस्चियन प्रेमको बारेमा, होइन क्रिस्चियन प्रेमको बारेमा, क्रिस्चियनको लक्ष्य चाहिँ प्रेम हुनुपर्छ भन्ने कुरा हामी यही देख्छौँ। पहिलो तिमोथी 1:5 यस आज्ञाको लक्ष्य प्रेम हो, जुन शुद्ध हृदय, या तिनवटा कुरा छ। त्यो प्रेम चाहिँ, यो चाहिँ आज्ञा हो, परमेश्वरको आज्ञा, त्यो चाहिँ शुद्ध हृदयबाट, असल विवेकबाट, निष्पक्ष विश्वासबाट आउनुपर्छ। अनि मैले अर्को अनुवादमा यो लेखेको छु, अर्को अनुवाद, अर्को बाइबलमा के लेख्छ? अब चोखो हृदय, शुद्ध हृदय छ यहाँ, चोखो चोखो हृदय, असल विवेक, निष्पक्ष कपट विश्वास, यो तिनवटा कुरा महत्त्वपूर्ण छ। यो तिनटै कुरा हुनुपर्छ। निष्कपट विश्वास भनेको चाहिँ परमेश्वरको वचनमा समर्पित, कुनै पनि छलछाम नभएको विश्वास। हृदय चोखो हुनु पऱ्यो, शुद्ध हुनु पऱ्यो, अनि उसको विवेक शुद्ध हुन्छ, होइन? अनि यस आज्ञाको उद्देश्य हो। अनि छ पदमा पहिलो तिमोथी 1 जसबाट कोही कोही भड्किएर व्यर्थको बकबकपट्टि लागेका छन्। अनि तपाईँले मण्डलीमा धेरै मान्छे यस्तो भड्किएको देख्नुहुन्छ। त्यही कारणले त्यो अन्य किसिमका चर्तिकालाहरू उनीहरूले गरिराखेको तपाईँले देख्नुहुन्छ। अनि यो दोस्रो विषय हरेकको व्यक्ति व्यक्तिको जीवनमा व्यक्तिगत कुरा हो। प्रेम भनेको चाहिँ व्यक्ति व्यक्तिको कुरा हो, हरेक व्यक्तिको जीवनमा हुनुपर्छ। अनि ख्रिस्टीय प्रेम आउन चाहिँ साँच्ची नै उसमा ख्रिस्टको आत्मा हुन जरुरी छ। हामीले रोमी 5 अध्यायमा देख्छौँ, परमेश्वरले दिनुभएको पवित्र आत्माद्वारा हामीमा उहाँको प्रेम खनाइएको छ। त्यसै तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने के हुन्छ? पवित्र आत्मा आउनुहुन्छ, र त्यसबाट हुने प्रेम चाहिँ निष्कपट प्रेम हुन्छ। त्यो चाहिँ एउटा के भन्छ, निस्वार्थ प्रेम हुन्छ। मण्डली र मण्डली सेवामा, मण्डलीका क्रियाकलापहरूमा, अगुवाहरू र विश्वासीहरूको पुरा क्रियाकलापमा परमेश्वरको प्रेमद्वारा प्रत्येकको कर्तव्य उनीहरूले निभाइराखेका हुन्छन्। यो जुन चाहिँ पहिलो विषय चाहिँ उनीहरू कसरी जिउनु भन्ने, त्यो मण्डली सम्बन्धी कुरामा सदस्यहरू सबैको बिचमा भयो। दोस्रो कुरा चाहिँ प्रेम, होइन, प्रत्येक विश्वासी र अगुवाको संसारसँग र परमेश्वरसँग र विश्वासीसँग प्रेमको सम्बन्ध हुनु पर्यो, होइन? त्यो चाहिँ दोस्रो विषय। यो विषयमा हर कुरा क्रिस्चियन विश्वासमा हुन्छ। पावलले पहिलो तिमोथी 1:5 के लेखेका छन्? जोड दिएका छन्, यस्तो प्रेम जो चोखो हृदय, असल विवेक र निष्कपट विश्वासबाट आउँछ। त्यस कारणले यहाँनिर कसरी यस्तो प्रेम आउँछ भन्दाखेरि, वास्तवमा प्रत्येक व्यक्ति साँच्चो क्रिस्चियनमा चाहिँ निष्कपट विश्वासबाट हुन्छ। भनेको चाहिँ निष्कपट विश्वास केलाई भन्ने? परमेश्वरको वचनमा पक्का विश्वास गरेर, पश्चाताप गरेर, आफैलाई परमेश्वरमा सम्पूर्ण रूपमा स्वार्थ त्याग गरेर समर्पित गरेको, परमेश्वरको पुरा वचनलाई पालन गर्ने समर्पणता गरेको निष्कपट विश्वास। त्यो निष्कपट विश्वास बिना उसमा जीवन हुँदैन, क्रिस्चियन जीवन, अनि परमेश्वरमा जीवित हुन सक्दैन। परमेश्वर जो जीवित घर मण्डली हो, त्यसको सदस्य हुन निष्कपट विश्वास हुनु पर्यो। त्यस कारण यहाँनिर निष्कपट विश्वास र परमेश्वरको जीवित वचन, यो दुईटै कुरा हुने बित्तिकै के हुन्छ? मानिसमा असल विवेक आउँछ। असल विवेक भनेको चाहिँ सोच, उसले भन्ने कुराहरू, उसले सोच्ने कुराहरू, उसमा आउने बुद्धिहरू सबै स्वार्थ र कसैलाई भित्र र बाहिर, आफ्नो पक्ष र विद्रोह र विरोध, यो आउँदैन। यो शुद्ध विवेक भन्ने बित्तिकै, असल विवेक भन्ने बित्तिकै के हुन्छ? उसले गरेको कुरा परमेश्वरको वचन र पवित्र आत्मामा पारित हुन्छ, त्यही अनुसारको हुन्छ, कुनै स्वार्थ त्यसमा हुँदैन। गलत गर्ने मान्छेलाई पनि प्रेम गर्छ, मान्छेलाई सुधार्न खोज्छ, मान्छेलाई बदनाम गर्दैन। सो असल विवेक, निष्कपट विश्वास सँगै काम गर्छ, अनि चोखो हृदय हुन्छ। यहाँनिर मैले के भने, पहिलो कुरा परमेश्वरको वचन र निष्कपट विश्वासले चाहिँ मान्छेमा शुद्ध विवेक आउँछ। जब परमेश्वरको वचन, निष्कपट विश्वास, शुद्ध विवेक हुन्छ, मानिसको हृदय चोखो हुन्छ। हृदयमा शुद्ध हुनेहरू परमेश्वरका छोराछोरी कहलिने छन्, होइन, अथवा परमेश्वर देखिनेछन्। हृदयमा नम्र हुनेहरू परमेश्वरको छोराछोरी कहलिने छन्, होइन? मत्ती 5 येशु प्रभुले त्यही कुराहरू भन्नुहुन्छ। यस्तो चोखो हृदय जुन परमेश्वरको जीवित वचनले धोइएको हुन्छ तपाईँलाई एउटा अर्को पथ अब सिद्धिनलाई। एफिसी 5:26 के छ? त्यसलाई वचनद्वारा पानीले धोएर पवित्र पार्न सकियोस्। तपाईँ र मेरो हृदय कतिखेर शुद्ध हृदय हुन्छ? जतिखेर परमेश्वरको वचनद्वारा धोइन्छ। त्यसको लागि के हुनु पर्यो? पहिलो कुरा, निष्कपट विश्वास। निष्कपट विश्वास, परमेश्वरको वचनमा टोटल विश्वास, समर्पणताको विश्वास, बाँकी केही राखेन। त्यसपछि उसमा शुद्ध विवेक आयो अनि त्यसले चाहिँ तपाईँ र मेरो हृदय शुद्ध हृदय अथवा चोखो हृदय हुन्छ। सो चोखो हृदय जो परमेश्वरको जीवित वचनबाट आउँछ अथवा येशु ख्रिस्टको रगतले धोइएको हुन्छ। अनि चोखो हृदयको प्रमाण चाहिँ के हो? मानिसमा निस्वार्थ र अटुट प्रेम हुन्छ। तपाईँको कोही व्यक्तिसँग भेट हुन्छ जसको हृदय चोखो छ, तपाईँले के प्रमाण पाउनुहुन्छ? त्यो मान्छेले कुनै पनि व्यक्तिलाई निस्वार्थ प्रेम गर्छ। मान्छेहरू अचम्म मान्छन्। तपाईँले जब मान्छेलाई निस्वार्थ प्रेम गर्न थाल्नुहुन्छ नि, मान्छेहरू अचम्म मान्छन्। त्यसकारणले यो पहिलो दोस्रो तिमोथीमा, पहिलो तिमोथीमा हामीले के भनौँ, दुईवटा विषयमा यहाँ पहिलो तिमोथीमा वर्णन गरिएको छ। अनि पहिलो चाहिँ के छ? क्रिस्चियन चालचलन कसरी जिउने, कन्डक्ट। दोस्रो चाहिँ क्रिस्चियन प्रेम, जो चाहिँ शुद्ध हृदयबाट आउँछ। शुद्ध हृदय परमेश्वरको वचनप्रति निष्कपट विश्वासद्वारा शुद्ध विवेक आउँछ अनि त्यसले शुद्ध हृदय क्रिएट गर्छ। अब तपाईँलाई म एउटा उत्साह दिएर भन्न चाहन्छु, जसरी हामीले यी वचनहरू हेर्दैछौँ, आज सुरुवात मात्रै गरेको छु यसको विषय के हो भनेर, अनि तपाईँलाई म उत्साह दिएर भन्न चाहन्छु, जब तपाईँ परमेश्वरको वचनमा आउनुहुन्छ उहाँलाई पुरा हृदय दिनुहोस्। निष्कपट विश्वास त्यही हो, परमेश्वरको वचनमा उहाँले परिवर्तन गर्नुहुन्छ। हामी असल भएर क्रिस्चियन भएको होइन, हामी येशूको सुसमाचार असलमा विश्वास गरेर निष्कपट विश्वासले शुद्ध विवेक, शुद्ध विवेकले चोखो हृदय अनि परमेश्वरको वचनले धोइएको हृदय, येशूको रगतले धोइएको हृदय, अनि त्यस्तो व्यक्ति कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो। त्यसकारणले तपाईँले जो क्रिस्चियनलाई, म तपाईँलाई घरिघरि भन्ने गर्छु नि, कुनै व्यक्तिसँग म 2-4 मिनट बिताएँ भने मलाई कमसेकम अनुभव हुन्छ त्यो मान्छे परमेश्वरमा कहाँ छ, कसरी। यही कारणले कोही मान्छे ख्रिस्टमा छ भने देखिहाल्छ त, ऊ त शुद्ध हृदय हुन्छ नि, उसो त ख्रिस्टमा त ऊ त नयाँ भएको हुन्छ नि त, उसमा त पुरानो कुरा त रहँदैन नि त। र मान्छेहरू भेट्ने बित्तिकै अर्का कुरा काट्ने हुन्छ भने तिनीहरू परमेश्वर होइन, अर्कै अर्कै आत्माले चल्छन्। यद्यपि उनीहरू सबै कुरा गरेका छन्, उनीहरू ठुला छन्, तर उनीहरूको काममा जहिले पनि स्वार्थ र घमण्ड, भविष्यमा अर्कै लक्ष्य, अनि यो अङ्ग्रेजीमा अल्टेरियर मोटिभ भन्छ, तपाईँलाई मैले भनेछु नि, कुरा एउटा गर्ने, काम अर्कै सोच्ने, क्या अल्टेरियर मोटिभ, उसको भित्री मोटिभ अर्कै। त्यो परमेश्वरको मान्छे त्यस्तो हुनै सक्दैन। तपाईँले केही गुमाउनु हुँदैन जब तपाईँले सबै कुरा परमेश्वरलाई दिनुहुन्छ नि, तपाईँको सुरक्षा चाहिँ सर्वशक्तिमानमा हुन्छ, तपाईँले छुन सक्ने कोही हुँदैन। यो कुरो हो नि, पावलले त त्यही कुरो घरिघरि बताउँछन् नि। उनको बेलामा वास्तवमा अहिले के छ? उनको बेलामा उनी त झेलखान परेर कस्तो दुःख भोगेर मृत्युदण्डमा परेका थिए। त्यो बेलाको मान्छेहरू त्यस्तै सतावटमा थिए, तर वचनले के भन्छ? परमेश्वर हाम्रो सुरक्षा हुनुहुन्छ। रोमीमा पावलले के भन्छ? हामीमा जो हुनुहुन्छ संसारमा हुनेभन्दा महान हुनुहुन्छ। हामीलाई कसले परमेश्वरको प्रेमबाट छुटाउन सक्छ? परमेश्वर हामीतर्फ हुनुहुन्छ भने हाम्रो विरुद्धमा को हुन सक्छ? निष्कपट विश्वास, शुद्ध हृदय अनि मण्डली कसरी चल्नुपर्छ, एकअर्कामा, मण्डलीमा, मण्डलीको सेवामा, हरेक व्यक्ति। त्यसैले हरेक व्यक्तिले कसैको आज्ञा पालन गर्ने होइन। कहिलेकाहीँ के विचार हुन्छ भने नि, पास्टरलाई त्यति मन पर्दैन भने पास्टरको सूचना पनि सुन्दैन। अचम्म लाग्छ, त्यस्ता मान्छेले नयाँ जीवन पाएका छन्। त्यही कारण मलाई त प्रश्न थाहा हुन्छ, मान्छेको एक्सनबाट थाहा हुन्छ त्यो मान्छे कुन बाटो हिँडिरहेछ। तपाईँ र मैले थाहा पाउनु पर्यो। त्यही कारणले दोस्रो कोरन्थी 12 अध्यायको कति भयो, 13 अध्यायको हामी आफैलाई जाँच्नुपर्ने होइन। तपाईँलाई म त्यो एउटा पद पढेर सिधाउनु, 13:5 हो, के अरे, विश्वासमा छौ कि छैनौ भने आफूले आफूलाई जाँच गर, आफूले आफूलाई जाँच ख्रिस्ट येशु तिमीहरूमा हुनुहुन्छ भने के तिमीहरू महसुस गर्दैनौ, होइन भने त तिमीहरू साँचो विश्वासको जाँचमा असफल भयो। महत्त्वपूर्ण कुरा हो प्रियहरू। वचन क्लियर छ, तर आज धेरै अगुवाहरू, प्रचारकहरू, क्रिस्चियनहरू संसारकै ट्याक्टिसमा छन्। बढी बाठो मान्छेहरूलाई आफ्नो पक्षमा बहकाउने, प्रियहरू ख्रिस्टको मान्छे कसैलाई बहकाउँदैन। परमेश्वरको महिमा र इज्जत परमेश्वरमा समर्पित, उसले निष्कपट प्रेम, अनि जुन कुरो तपाईँले वचनमा पाउनुहुन्छ। त्यस कारणले लेट्स ट्रस्ट गड, परमेश्वरलाई भरोसा गर्नुहोस्। तपाईँलाई म यो सबै किन भन्छु, तपाईँको जीवनमा नराम्रो देखेर तपाईँलाई निराश बनाउनु होइन, तपाईँ परमेश्वरमा निखुर होस्, त्यति मेरो चाहना। जुन बोलावटमा परमेश्वरले बोलाउनु भएको छ हाम्रो जीवनबाट पुरा होस्। हामी परिपक्व हौँ, हामी फेरि त्यही के भन्छ त्यसलाई, त्यो पात हल्लेको जस्तो परिवर्तनशील होइन, ख्रिस्टमा अटल हाम्रो विश्वासमा। परमेश्वरले हामी हरेकलाई आशिष दिउन्।